الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رشتے داروں سے بھلائی یہ مضمون نیکی کی دعوت کے صفحہ 155 تا 170 سے لیا گیا ہے۔ دعائے عطار یا رب المصطفیٰ، جو کوئی 16 صفحات کا رسالہ رشتہ داروں سے بھلائی پڑھ یا سن لے، اسے اور اس کے سارے خاندان کو حج مدینہ پاک کی با ادب حاضری جلوہ مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم میں شہادت اور جنت الفردوس میں بے حساب داخلہ عطا فرما، آمین بجاہ النبی جل امین صلی اللہ علیہ وآلہ وسلم۔ درود شریف کی فضیلت، اللہ پاک کے محبوب دانائے غیوب صلی اللہ علیہ وآلہ وسلم کا فرمان تقرب نشان ہے، بے شک بروز قیامت لوگوں میں سے میرے قریب تر وہ ہوگا جو مجھ پر سب سے زیادہ درود بھیجے۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ جہاں رشتہ توڑنے والا موجود ہو وہاں رحمت نہیں اترتی۔ طبرانی میں حضرت سیدنا اعمش رحمت اللہ علیہ سے منقول ہے، حضرت سیدنا عبداللہ ابن مسعود رضی اللہ عنہ ایک بار صبح کے وقت مجلس میں تشریف فرما تھے، انہوں نے فرمایا میں قاطع رحم یعنی رشتہ توڑنے والے کو اللہ کی قسم دیتا ہوں کہ وہ یہاں سے اٹھ جائے تاکہ ہم اللہ تعالی سے مغفرت کی دعا کریں، کیونکہ قاطع رحم یعنی رشتہ توڑنے والے پر آسمان کے دروازے بند رہتے ہیں، یعنی اگر وہ یہاں موجود رہے گا تو رحمت نہیں اترے گی اور ہماری دعا قبول نہیں ہوگی۔ حسن سلوک کے 7 حروف کی نسبت سے صلہ رحمی کے 7 مدنی پھول۔ دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کی مطبوعہ 1197 صفحات پر مشتمل کتاب بہار شریعت جلد 3 صفحہ 559 تا 560 پر سے حسن سلوک کے 7 حروف کی نسبت سے 7 مدنی پھول قبول فرمائیے۔ نمبر 1، کس رشتے دار سے کیا برتاؤ کرے؟ احادیث میں مطلقاً یعنی بغیر کسی قید کے رشتے والوں کے ساتھ صلہ یعنی سلوک کرنے کا حکم آتا ہے۔ قرآن مجید میں مطلقاً یعنی بلا قید ذوی القربا یعنی قرابت والے فرمایا گیا، مگر یہ بات ضرور ہے کہ رشتے میں چونکہ مختلف درجات ہیں، اسی طرح صلہ رحم یعنی رشتے داروں سے حسن سلوک کے درجات میں بھی تفاوت یعنی فرق ہوتا ہے۔ والدین کا مرتبہ سب سے بڑھ کر ہے، اس کے بعد ذو رحم محرم کا یعنی وہ رشتہ دار جن سے نسبی رشتہ ہونے کی وجہ سے نکاح ہمیشہ کے لیے حرام ہو، ان کے بعد بقیہ رشتے والوں کا علی قدر مراتب یعنی رشتے میں نزدیکی کی ترتیب کے مطابق۔ نمبر 2، رشتے دار سے سلوک کی صورتیں۔ صلہ رحم یعنی رشتے داروں کے ساتھ سلوک کی مختلف صورتیں ہیں، ان کو ہدیہ و تحفہ دینا، اور اگر ان کو کسی بات میں تمہاری اعانت یعنی امداد درکار ہو تو اس کام میں ان کی مدد کرنا، انہیں سلام کرنا، ان کی ملاقات کو جانا، ان کے پاس اٹھنا بیٹھنا، ان سے بات چیت کرنا، ان کے ساتھ لطف و مہربانی سے پیش آنا۔ نمبر 3، پردیس ہو تو خط بھیجا کرے۔ اگر یہ شخص پردیس میں ہے تو رشتے والوں کے پاس خط بھیجا کرے، ان سے خط و کتابت جاری رکھے تاکہ بے تعلقی پیدا نہ ہونے پائے، اور ہو سکے تو وطن آئے اور رشتے داروں سے تعلقات تازہ کر لے، اس طرح کرنے سے محبت میں اضافہ ہوگا۔ فون یا انٹرنیٹ کے ذریعے بھی رابطے کی ترکیب مفید ہے۔ نمبر 4، پردیس میں ہو ماں باپ بلائیں تو آنا پڑے گا۔ یہ پردیس میں ہے، والدین اسے بلاتے ہیں تو آنا ہی ہوگا، خط لکھنا کافی نہیں ہے، یوں ہی والدین کو اس کی خدمت کی حاجت ہو تو آئے اور ان کی خدمت کرے، باپ کے بعد دادا और बड़े भाई का मर्तबा है कि बड़ा भाई बमंजिला बाप के होता है, बड़ी बहन और खाला माँ की जगह पर हैं। बाज उलमा ने चचा को बाप की मिसल बताया। और हदीस अम्मुर रजुली सिनु अबीही, यानी आदमी का चचा बाप की मिसल होता है से भी यही मुस्तफाद होता, यानी नतीजा निकलता है। इनके अलावा औरों के पास खत भेजना या हदिया यानी तोहफा भेजना किफायत करता है। नंबर 5, किस किस रिश्तेदार से कब कब मिले। रिश्तेदारों से नागा देकर मिलता रहे, यानी एक दिन मिलने को जाए दूसरे दिन ना जाए। वा अला हादल कियास, यानी इसी पर अंदाजा लगाकर कि इससे मोहब्बत व उल्फत ज्यादा होती है, बल्कि अकरीबा यानी कराबत दारों से जुमा जुमा मिलता रहे या महीने में एक बार, और तमाम कबीला और खानदान को एक यानी मुत्तहिद होना चाहिए। जब हक इनके साथ हो यानी वो हक पर हो तो दूसरों से मुकाबला और इजहार हक में सब मुत्तहिद होकर काम करें। नंबर 6, रिश्तेदार हाजत पेश करे तो रद्द कर देना गुनाह है। जब अपना कोई रिश्तेदार कोई हाजत पेश करे तो उसकी हाजत रवाई करे, उसको रद्द कर देना कतए रहम यानी रिश्ता तोड़ना है। याद रहे सिले रहम वाजिब है और कतए रहम हराम और जहन्नम में ले जाने वाला काम है। नंबर 7, सिले रहम ये है कि वो तोड़े तब भी तुम जोड़ो। सिले रहमी यानी रिश्तेदारों के साथ अच्छा सलूक इसी का नाम नहीं कि वो सुलूक करे तो तुम भी करो। ये चीज तो हकीकत में मुकाफा यानी अदला बदला करना है कि उसने तुम्हारे पास चीज भेज दी, तुमने उसके पास भेज दी, वो तुम्हारे यहाँ आया, तुम उसके पास चले गए। हकीकतन सिले रहम यानी रिश्तेदारों से हुस्ने सुलूक ये है कि वो काटे और तुम जोड़ो। वो तुमसे जुदा होना चाहता है, बेएतिनाई यानी लापरवाही करता है और तुम उसके साथ रिश्ते के हुकूक की मुराआत यानी लिहाज और रियायत करो। हुस्ने जन रखने का तरीका। प्यारे प्यारे इस्लामी भाइयों, मस्कुरा सातों मदनी फूल निहायत तवज्जो के काबिल हैं, बिलखुसूस सातवें मदनी फूल जिसमें अदले बदले का जिक्र है। इसके बारे में अर्ज है कि आजकल अमूमन यही अदला बदला हो रहा है। एक रिश्तेदार अगर इसको शादी की दावत देता है जब भी ये उसको देता है, अगर वो ना दे तो ये भी नहीं देता। अगर उस एक ने इसको ज्यादा अफराद की दावत दी और ये अगर उसको कम अफराद की दावत दे तो इसका ठीक ठाक नोटिस लिया जाता, खूब तनकीदे और गीबतें की जाती हैं। इसी तरह जो रिश्तेदार इसके यहाँ किसी तकरीब में शिरकत नहीं करता तो ये उसके यहाँ होने वाली तकरीब का बायकॉट कर देता है और यूं फासले मजीद बढ़ाए जाते हैं। हालांकि कोई हमारे यहाँ शरीक ना हुआ हो तो उसके बारे में अच्छा गुमान रखने के कई पहलू निकल सकते हैं। मसलन वो ना आने वाला बीमार हो गया होगा, भूल गया होगा, जरूरी काम आ पड़ा होगा या कोई सख्त मजबूरी होगी जिसकी वजाहत उसके लिए दुश्वार होगी वगैरह। वो अपनी गैर हाजिरी का सबब बताए या न बताए, हमें हुस्ने जन रखकर सवाब कमाना और जन्नत में जाने का सामान करते रहना चाहिए। चुनाचे फरमाने आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम, हुस्नु जन्नी मिन हुस्निल इबादा, यानी हुस्ने जन उम्दा इबादत से है। मुफस्सिर शहीर हकीमुल उम्मत हजरत मुफ्ती अहमद यार खान रहमतुल्लाहि अलैह इस हदीस पाक के मुख्तलिफ मतालिब बयान करते हुए लिखते हैं, यानी मुसलमानों से अच्छा गुमान करना, इन पर बदगुमानी ना करना, ये भी अच्छी इबादत में से एक इबादत है। जन्नत का महल उसको मिलेगा जो बिलफर्ज हमारा रिश्तेदार सुस्ती के सबब या किसी भी वजह से जानबूझकर हमारे यहाँ नहीं आया या हमें अपने यहाँ मदऊ नहीं किया, बल्कि उसने खुल्लम खुल्ला हमारे साथ बदसुलूकी की, तब भी हमें बड़ा हौसला रखते हुए ताल्लुकात बरकरार रखने चाहिए। हजरत सैयदना उबई बिन काब रदी अल्लाहु अन से रिवायत है कि सुल्ताने दो जहान शहनशाहे कोनो मकान रहमते आलमयान सल्लल्लाहु अलैहि वसल्लम का फरमाने अदीमुशान है, जिसे ये पसंद हो कि उसके लिए जन्नत में महल बनाया जाए और उसके दरजात बुलंद किए जाए, उसे चाहिए कि जो उस पर जुल्म करे ये उसे मुआफ करे और जो उसे महरूम करे ये उसे अता करे और जो उससे कतई ताल्लुक करे ये उससे नाता यानी ताल्लुक जोड़े। दुश्मनी छुपाने वाले रिश्तेदार को सदका देना अफजल तरीन है। बहरहाल कोई हमारे साथ हुस्ने सुलूक करे या ना करे हमें हुस्ने सुलूक जारी रखना चाहिए। मुसनद इमाम अहमद की हदीस पाक में है इन अफजल सदकति सदकतु अला ज़िर रहिमिल काशी। बेशक अफजल तरीन सदका वो है जो दुश्मनी छुपाने वाले रिश्तेदार पर किया जाए। रिश्तेदार से जब सख्त दुख पहुंचा अमीरुल मोमिनीन हजरत सैयदना अबू बकर सिद्दीक रदी अल्लाहु अन को अपने खालाजाद भाई गरीबो नादार व मुहाजिर और बदरी सहाबी हजरत सैयदना मिस्ताह रदी अल्लाहु अन जिनका आप खर्च उठाते थे उनसे सख्त रंज पहुंचा और वो ये कि उन्होंने आप रदी अल्लाहु अन की प्यारी बेटी यानी उम्मुल मोमिनीन हजरत सैयदतुना आयशा सदीका रदी अल्लाहु अन्हा पर तोहमत लगाने वालों के साथ मुवाफकत की थी। वो तवील किस्सा है जो वाकये इफ कहलाता है। इस पर आप रदी अल्लाहु अन ने खर्च ना देने की कसम खाई। इस पर पारा 18 सूरतुन नूर की आयत नंबर 22 नाजिल हुई। वो आयत मुबारका ये है वला यातलि उलुल फजलि मिनकुम वस्सअति يُؤْتُوا أُولِي الْقُرْبَى وَالْمَسَاكِينَ وَالْمُهَاجِرِينَ فِي سَبِيلِ اللَّهِ وَلْيَعْفُوا وَلْيَصْفَحُوا أَلَا تُحِبُّونَ أَن يَغْفِرَ اللَّهُ لَكُمْ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ। तर्जमाए कंजुल ईमान और कसम ना खाएं वो जो तुम में फजीलत वाले और गुंजाइश वाले हैं कराबत वालों और मिस्कीनों और अल्लाह की राह में हिजरत करने वालों को देने की और चाहिए कि मुआफ करें और दर गुजरें। क्या तुम इसे दोस्त नहीं रखते कि अल्लाह तुम्हारी बख्शिश करे और अल्लाह बख्शने वाला मेहरबान है। जब ये आयत सैयद आलम सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ी तो हजरत सैयदना अबू बकर सिद्दीक रदी अल्लाहु अन ने कहा बेशक मेरी आरजू है कि अल्लाह पाक मेरी मगफिरत करे और मैं मिस्ताह रदी अल्लाहु अन के साथ जो सुलूक करता था उसको कभी मौकूफ यानी बंद न करूंगा। चुनाचे आप रदी अल्लाहु अन ने उस माली ताउन को जारी फरमा दिया। इस आयत से मालूम हुआ कि जो शख्स किसी काम पर कसम खाए फिर मालूम हो कि उसका करना ही बेहतर है तो चाहिए कि उस काम को करे और कसम का कफारा दे। हदीस सही में यही वारिद है। मजीद फरमाते हैं इस आयत से हजरत सिद्दीक अकबर रदी अल्लाह अन की फजीलत साबित हुई। इससे आपकी उलुवे शानो मर्तबत यानी रुतबे की अजमत जाहिर होती है कि अल्लाह ताला ने आप रदी अल्लाहु अन को आयत कुरानी में उलुल फजल यानी फजीलत वाला इरशाद फरमाया। अल्लाह पाक की उन पर रहमत हो और उनके सदके हमारी बेहिसाब मगफिरत हो। आमीन बिजाहिन नबी जिल अमीन सल्लल्लाहु अलैहि वसल्लम। बयां हो किस जब से मर्तबा सिद्दीक अकबर का है यारे गार महबूबे खुदा सिद्दीक अकबर का मकामे ख्वाबे राहत चैन से आराम करने को बना पहलुए महबूबे खुदा सिद्दीक अकबर का। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद। कसम और उसके कफारे का बयान हनफी। प्यारे प्यारे इस्लामी भाइयों अमीरुल मोमिनीन आशिक अकबर हजरत सैयदना सिद्दीक अकबर रदी अल्लाहु अन के वाकये में कसम का और तफसीर में कसम के कफारे का तस्किरा है। चूंकि आजकल कसीर लोगों का बात बात पर कसमें खाने की तरफ रुझान देखा जा रहा है। बारहा झूठी कसम भी खा ली जाती है न तौबा का शुऊर न कफारा देने की कोई शुद्बुत। लिहाजा उम्मत की खैर ख्वाही का सवाब कमाने की हिर्स के सबब बतौर नेकी की दावत कदरे तफसील के साथ कसम اور اس کے کفارے کے بارے میں مدنی پھول پیش کرتا ہوں، قبول فرمائیے اس کا از ابتدا تا انتہا سننا، یا اس کا از ابتدا تا انتہا مطالعہ، یا بعض اسلامی بھائیوں کا مل بیٹھ کر درس دینا سننا صرف مفید ہی نہیں، انشاء اللہ عز و جل مفید ترین ثابت ہوگا۔ قسم کی تعریف۔ قسم کو عربی زبان میں یمین کہتے ہیں، جس کا مطلب ہے داہنی یعنی سیدھی جانب۔ چونکہ اہل عرب عموماً قسم کھاتے یا قسم لیتے وقت ایک دوسرے سے داہنا یعنی سیدھا ہاتھ ملاتے تھے، اس لیے قسم کو یمین کہنے لگے، یا پھر یمین یمن سے بنا ہے، جس کے معنی ہے برکت و قوت۔ چونکہ قسم میں اللہ تعالیٰ کا بابرکت نام بھی لیتے ہیں اور اس سے اپنے کلام کو قوت دیتے ہیں، اس لیے اسے یمین کہتے ہیں، یعنی برکت و قوت والی گفتگو۔ شرعی اعتبار سے قسم اس عقد یعنی عہد و پیمان کو کہتے ہیں جس کے ذریعے قسم کھانے والا کسی کام کے کرنے یا نہ کرنے کا پختہ پکا ارادہ کرتا ہے۔ مثلاً کسی نے یوں کہا، اللہ عز و جل کی قسم میں کل تمہارا سارا قرض ادا کر دوں گا، تو یہ قسم ہے۔ قسم کی تین اقسام۔ قسم تین طرح کی ہوتی ہے، نمبر ون لغو، نمبر ٹو غموس، نمبر تھری منعقیدہ۔ نمبر ون لغو یہ ہے کہ کسی گزرے ہوئے یا موجودہ امر یعنی معاملے پر اپنے خیال میں یعنی غلط فہمی کی وجہ سے صحیح جان کر قسم کھائے اور در حقیقت وہ بات اس کے خلاف یعنی الٹ ہو۔ مثلا کسی نے قسم کھائی، اللہ عز و جل کی قسم زید گھر پر نہیں ہے، اور اس کی معلومات میں یہی تھا کہ زید گھر پر نہیں ہے، اور اس نے اپنے گمان میں سچی قسم کھائی تھی مگر حقیقت میں زید گھر پر تھا، تو یہ قسم لغو کہلائے گی، یہ معاف ہے اور اس پر کفارہ نہیں۔ نمبر ٹو غموس یہ ہے کہ کسی گزرے ہوئے یا موجودہ امر یعنی معاملے پر دانستہ یعنی جان بوجھ کر جھوٹی قسم کھائے۔ مثلا کسی نے قسم کھائی، اللہ عز و جل کی قسم زید گھر پر ہے، اور وہ جانتا ہے کہ حقیقت میں زید گھر پر نہیں ہے، تو یہ قسم غموس کہلائے گی اور قسم کھانے والا سخت گناہگار ہوا۔ استغفار و توبہ فرض ہے مگر کفارہ لازم نہیں۔ نمبر تھری منعقیدہ یہ ہے کہ آئندہ کے لیے قسم کھائی، مثلا یوں کہا، رب عز و جل کی قسم میں کل تمہارے گھر ضرور آؤں گا، مگر دوسرے دن نہ آیا تو قسم ٹوٹ گئی، اسے کفارہ دینا پڑے گا اور بعض صورتوں میں گناہگار بھی ہوگا۔ خلاصہ یہ ہوا کہ قسم کھانے والا کسی گزری ہوئی یا موجودہ بات کے بارے میں قسم کھائے گا تو وہ یا تو سچا ہوگا یا پھر جھوٹا۔ اگر سچا ہوگا تو کوئی حرج نہیں، اور اگر جھوٹا ہوگا تو اس نے وہ قسم اپنے خیال کے مطابق اگر سچی کھائی تھی تو اب بھی حرج نہیں، یعنی گناہ بھی نہیں اور کفارہ بھی نہیں۔ ہاں اگر اسے پتا تھا کہ میں جھوٹی قسم کھا رہا ہوں تو گناہگار ہوگا مگر کفارہ نہیں ہے۔ اور اگر اس نے آئندہ کے لیے کسی کام کے کرنے یا نہ کرنے کی قسم کھائی تو اگر وہ قسم پوری کر دیتا ہے تو فبیہا، یعنی خوب بہتر، ورنہ کفارہ دینا ہوگا، اور بعض صورتوں میں قسم توڑنے کی وجہ سے گناہگار بھی ہوگا۔ جھوٹی قسم کھانا کبیرہ گناہ ہے۔ اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، اللہ عز و جل کے ساتھ شرک کرنا، والدین کی نافرمانی کرنا، کسی جان کو قتل کرنا اور جھوٹی قسم کھانا کبیرہ گناہ ہے۔ سب سے پہلے جھوٹی قسم شیطان نے کھائی۔ حضرت سیدنا آدم صفی اللہ علی نبینا و علی صلاۃ السلام کو سجدہ نہ کرنے کی وجہ سے شیطان مردود ہوا تھا، لہذا وہ آپ علی نبینا و علی صلاۃ السلام کو نقصان پہنچانے کی طاق میں رہا۔ اللہ پاک نے حضرات سیدینا آدم و حوا علی نبینا و علی صلاۃ السلام و رضی اللہ عنہا سے فرمایا कि जन्नत में रहो और जहां दिल करे बेरोक टोक खाओ, अलबत्ता इस दरख्त के करीब ना जाना। शैतान ने किसी तरह हजरत सैयदीना आदम व हव्वा अला नबीना वाली सलातुस्सलाम व रदी अल्लाह अन्हा के पास पहुँच कर कहा कि मैं तुम्हें शजरे खुल्द बता दूँ। हजरत सैयदना आदम सफ़ीउल्लाह अली सलाम ने मना फरमाया तो शैतान ने कसम खाई कि मैं तुम्हारा खैर ख्वाह यानी भलाई चाहने वाला हूँ। उन्हें ख्याल हुआ कि अल्लाह पाक की झूठी कसम कौन खा सकता है। ये सोचकर हजरत सैयदतुना हव्वा रदी अल्लाहु अन्हा ने इसमें से कुछ खाया। फिर हजरत सैयदना आदम सफ़ीउल्लाह अला नबीना वाली सलातु सलाम को दिया, उन्होंने भी खा लिया। जैसा कि पारा 8 सूरतुल आराफ की आयत नंबर 20 और 21 में इरशाद होता है, فَوَسْوَسَ لَهُمَا الشَّيْطَانُ لِيُبْدِيَ لَهُمَا مَا وُورِيَ عَنْهُمَا مِنْ سَوْآتِهِمَا وَقَالَ مَا نَهَاكُمَا رَبُّكُمَا عَنْ هَذِهِ الشَّجَرَةِ إِلَّا أَن تَكُونَا مَلَكَيْنِ أَوْ تَكُونَا مِنَ الْخَالِدِينَ وَقَاسَمَهُمَا إِنِّي لَكُمَا لَمِنَ النَّاصِحِينَ। ترجمہ کنزل ایمان। फिर शैतान ने उनके जी में ख़तरा डाला कि उन पर खोल दे उनकी शर्म की चीज़ें जो उनसे छुपी थीं, और बोला तुम्हें तुम्हारे रब ने इस पेड़ से इसीलिए मना फरमाया है कि कहीं तुम दो फरिश्ते हो जाओ या हमेशा जीने वाले, और उनसे कसम खाई कि मैं तुम दोनों का खैरख्वाह हूँ। सदरुल फाजिल हज़रत अल्लामा मौलाना सैयद मोहम्मद नईमुद्दीन मुरादाबादी रहमतुल्लाही अलैह तफसीर खजानुल इरफान में लिखते हैं, माना यह है कि इबलीस मलऊन ने झूठी कसम खाकर हजरते सैयदना आदम अला नबीना वाली सलातुस्सलाम को धोखा दिया, और पहला झूठी कसम खाने वाला इबलीस ही है। हजरत आदम अला नबीना वाली सलातुस्सलाम को गुमान भी ना था कि कोई अल्लाह पाक की कसम खाकर झूठ बोल सकता है, इसलिए आपने उसकी बात का एतबार किया। किसी का हक मारने के लिए झूठी कसम खाने वाला जहन्नमी है। अल्लाह पाक के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम का फरमाने अजीम है, जो कसम खाकर किसी मुसलमान का हक मार ले, अल्लाह पाक उसके लिए जहन्नम वाजिब कर देता है और उस पर जन्नत हराम फरमा देता है। अर्ज की गई, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अगरचे वो थोड़ी सी चीज़ ही हो। इरशाद फरमाया, अगरचे पीलू की शाख ही हो। पीलू एक दरख्त है जिसकी शाख और जड़ से मिसवाक बनाते हैं। झूठी कसम खाने वाले के हश्र में हाथ पांव कटे हुए होंगे। एक हजरमी यानी मुल्क यमन के शहर हजर मौत के बाशिंदे और एक किंदी यानी कबीला किंदा से वाबस्ता एक शख्स ने मदीने के ताजवर सल्लल्लाहु अलैहि वसल्लम की बारगाह अनवर में यमन की एक जमीन के मुताल्लिक अपना झगड़ा पेश किया। हजरमी ने अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरी ज़मीन इसके बाप ने छीन ली थी, अब वो इसके कब्ज़े में है। तो नबी मुकर्रम नूरे मुजस्सम सल्लल्लाहु अलैहि वसल्लम ने दरियात फरमाया, क्या तुम्हारे पास कोई गवाही है? अर्ज की, नहीं, लेकिन मैं इससे कसम लूँगा कि अल्लाह की कसम खाकर कहे कि वो नहीं जानता कि वो मेरी ज़मीन है जो इसके बाप ने गसब कर ली थी। किंदी कसम खाने के लिए तैयार हो गया तो रसूल अकरम शहनशाह आदम व बनी आदम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जो झूठी कसम खाकर किसी का माल दबाएगा वो बारगाह इलाही अज्ज व जल में इस हालत में पेश होगा कि उसके हाथ पांव कटे हुए होंगे। ये सुनकर किंदी ने कह दिया कि ये ज़मीन उसी यानी हज़रमी की है। मुफसिर शहीर अकीमुल उम्मत हज़रत मुफ्ती अहमद यार खान रहमतुल्लाही अलैह इस हदीस पाक के तहत फरमाते हैं, सुबहान अल्लाह, ये है असर उस ज़बाने फैज़ तर्जुमान का कि दो कलिमात में उस किंदी के दिल का हाल बदल गया और सच्ची बात कहकर ज़मीन से लादावा हो गया। सात ज़मीनों का हार, रिश्वतों के ज़रिए दूसरों की जगहों पर कब्ज़ा करके इमारतें बनाने वालों, लोगों की तरफ से ठेके पर मिली हुई ज़रई ज़मीनें दबा लेने वालों, किसानों, वडेरों और खाइन ज़मींदारों को घबरा कर झटपट तौबा कर लेनी चाहिए और जिन जिन के हुकूक दबाए हैं वो फौरन अदा करने चाहिए कि मुस्लिम शरीफ में है अल्लाह पाक के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम का फरमाने इबरत निशान है, जो शख्स किसी की बालिश्त भर ज़मीन ना हक तौर पर लेगा तो उसे क़यामत के रोज़ सात ज़मीनों का तौक यानी हार पहनाया जाएगा। शारए आम पर बिला हाजत शरई रास्ता मत घेरिए। बाज़ लोग शारए आम पर बिला हाजत रास्ता घेर लेते हैं जिनमें कई सूरतें लोगों के लिए सख्त तकलीफ़ का बाइस बनती हैं। मसलन, नंबर वन, बकर ईद के दिनों में कुर्बानी के जानवर बेचने या किराए पर रखने या ज़बह करने के लिए बाज़ जगह बिला ज़रूरत पूरी पूरी गलियां घेर लेते हैं। नंबर टू, रास्ते में तकलीफ़ दे हद तक कचरा या मलबा डालते, तामीरात के लिए गैर ज़रूरी तौर पर बजरी और सरियों का ढेर लगाते हैं और यूं ही तामीरात के बाद महीनों तक बचा हुआ सामानों मलबा पड़ा रहता है। नंबर थ्री, शादी व गमी की तकरीबों, न्याजों वगैरह के मौक़ों पर गलियों में देगे पकाते हैं जिनसे बाज़ औक़ात ज़मीन पर गढ़े पड़ जाते हैं, फिर उनमें कीचड़ और गंदे पानी के ज़खीरे के ज़रिए मच्छर पैदा होते और बीमारियां फैलती हैं। नंबर फोर, आम रास्तों में खुदाई करवा देते हैं मगर ज़रूरत पूरी हो जाने के बावजूद भरवा कर हस्बे साबिक हमवार नहीं करते। नंबर फाइव, रिहाइश या कारोबार के लिए नाजायज़ कब्ज़ा जमा कर इस तरह जगह घेर लेते हैं कि लोगों का रास्ता तंग हो जाता है, उन सब के लिए लम्हे फिक्रिया है। दाऊद इस्लामी के इशाती इदारे मकतबतुल मदीना की मतबुआ 853 सफहात पर मुश्तमिल किताब जहन्नम में ले जाने वाले आमाल जिल्द अव्वल सफ़ा 816 पर इमाम इबन हजर मक्की शाफ़ी रहमतुल्लाही अलैह कबीरा गुनाह नंबर 215 में इस फेल यानी काम को गुनाहे कबीरा करार देते हुए फरमाते हैं, शारए आम में गैर शरई तसरुफ मुदाखलत करना यानी ऐसा तसरुफ यानी दखल देना या अमल करना जिससे गुजरने वालों को सख्त नुकसान पहुँचे, इसका सबब बयान करते हुए तहरीर करते हैं कि इसमें लोगों की ईज़ा रिसानी और जुल्मन उनके हुकूक का दबाना पाया जा रहा है। फरमाने मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, जिसने एक बालिश ज़मीन जुल्म के तौर पर ले ली, क़यामत के दिन सातों ज़मीनों से इतना हिस्सा तौक बनाकर उसके गले में डाल दिया जाएगा। झूठी कसम घरों को वीरान कर छोड़ती है। झूठी कसम के नुकसानात का नक्शा खींचते हुए मेरे आका आला हज़रत इमाम अहले सुन्नत मौलाना शाह इमाम अहमद रज़ा ख़ान रहमतुल्लाही अलैह फरमाते हैं, झूठी कसम घरों को वीरान कर छोड़ती है। एक और मकाम पर लिखते हैं, झूठी कसम गुदिश्ता बात पर दानिस्ता यानी जानबूझकर खाने वाले पर अगरचे इसका कोई कफ़ारा नहीं मगर इसकी जजा यह है कि जहन्नम के खोलते दरिया में गौते दिया जाएगा। प्यारे प्यारे इस्लामी भाइयों, ज़रा गौर कीजिए कि अल्लाह पाक जिसने हमें पैदा किया, पूरी कायनात को तख्लीक किया यानी बनाया, जिस पर हर हर बात ظاہر ہے، کوئی چیز اس سے پوشیدہ نہیں، حتیٰ کہ دلوں کے بھید بھی وہ خوب جانتا ہے، جو رحمان و رحیم بھی ہے اور قہار و جبار بھی ہے۔ اس رب الانام کا نام لے کر جھوٹی قسم کھانا کتنی بڑی نادانی کی بات ہے، اور وہ بھی دنیا کے کسی عارضی یعنی وقتی فائدے یا چند سکوں کے لیے۔ یہودیوں نے شان مصطفیٰ چھپانے کے لیے جھوٹی قسم کھائی۔ یہود کے احبار یعنی علماء اور ان کے رئیسوں یعنی سرداروں ابو رافع و کنانہ بن ابی الحقیق اور کعب بن اشرف و حج بن اختب نے اللہ پاک کا وہ عہد چھپایا جو سید عالم رسول محترم صلی اللہ علیہ وآلہ وسلم پر ایمان لانے کے متعلق ان سے توریت شریف میں لیا گیا، وہ اس طرح کہ انہوں نے اس کو بدل دیا اور اس کی جگہ اپنے ہاتھوں سے کچھ کا کچھ لکھ دیا اور جھوٹی قسم کھائی کہ یہ اللہ پاک کی طرف سے ہے۔ یہ سب کچھ انہوں نے اپنی جماعت کے جاہلوں سے رشوتیں اور مال و زر حاصل کرنے کے لیے کیا۔ ان کے بارے میں یہ آیت مبارکہ نازل ہوئی۔ ان الذين يشترون بعهد الله وايمانهم ثمنا قليلا اولئك لا خلاق لهم في الاخره ولا يكلمهم الله ولا ينظر اليهم وَلَا يَنظُرُ إِلَيْهِمْ يَوْمَ الْقِيَامَةِ وَلَا يُزَكِّيهِمْ وَلَهُمْ عَذَابٌ أَلِيمٌ۔ ترجمہ کنز الایمان۔ جو اللہ کے عہد اور اپنی قسموں کے بدلے ذلیل دام لیتے ہیں، آخرت میں ان کا کچھ حصہ نہیں، اور اللہ نہ ان سے بات کرے نہ ان کی طرف نظر فرمائے قیامت کے دن، اور نہ انہیں پاک کرے، اور ان کے لیے دردناک عذاب ہے۔ نیلی آنکھوں والا منافق۔ عبداللہ بن نبتل نامی ایک منافق تھا جو رسول کریم صلی اللہ علیہ وآلہ وسلم کی مجلس میں حاضر رہتا اور یہاں کی بات یہود کے پاس پہنچاتا تھا۔ ایک روز اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم دولت سرائے اقدس میں تشریف فرما تھے۔ حضور صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، اس وقت ایک آدمی آئے گا جس کا دل نہایت سخت اور شیطان کی آنکھوں سے دیکھتا ہے۔ تھوڑی دیر بعد عبداللہ بن نبتل آیا، اس کی آنکھیں نیلی تھیں۔ حضور سید عالم صلی اللہ علیہ وآلہ وسلم نے اس سے فرمایا، تو اور تیرے ساتھی کیوں ہمیں گالیاں دیتے ہیں؟ وہ قسم کھا گیا کہ ایسا نہیں کرتا، اور اپنے یاروں کو لے آیا، انہوں نے بھی قسم کھائی کہ ہم نے آپ کو گالی نہیں دی۔ اس پر یہ آیت مبارکہ نازل ہوئی۔ أَلَمْ تَرَ إِلَى الَّذِينَ تَوَلَّوْا قَوْمًا غَضِبَ اللَّهُ عَلَيْهِمْ مَا هُمْ مِنْكُمْ وَلَا مِنْهُمْ وَيَحْلِفُونَ عَلَى الْكَذِبِ وَهُمْ يَعْلَمُونَ۔ ترجمہ کنز الایمان۔ کیا تم نے انہیں نہ دیکھا جو ایسوں کے دوست ہوئے جن پر اللہ کا غضب ہے؟ وہ نہ تم میں سے نہ ان میں سے، وہ دانستہ جھوٹی قسم کھاتے ہیں۔ جہنم میں لے جانے کا حکم ہوگا۔ منقول ہے کہ قیامت کے دن ایک شخص کو اللہ پاک کی بارگاہ میں کھڑا کیا جائے گا۔ اللہ پاک اسے جہنم میں لے جانے کا حکم فرمائے گا۔ وہ عرض کرے گا، یا اللہ پاک، مجھے کس لیے جہنم میں بھیجا جا رہا ہے؟ ارشاد ہوگا، نمازوں کو ان کا وقت گزار کر پڑھنے اور میرے نام کی جھوٹی قسمیں کھانے کی وجہ سے۔ جھوٹی قسم کھانے والے تاجر کے لیے دردناک عذاب ہے۔ حضرت سیدنا ابو ذر غفاری رضی اللہ عنہ سے مروی ہے کہ اللہ پاک کے محبوب دانہ غیوب منزہ عن العیوب صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، تین شخص ایسے ہیں جن سے اللہ تعالیٰ نہ کلام فرمائے گا، نہ ان کی طرف نظر کرم فرمائے گا، اور نہ ہی انہیں پاک کرے گا، بلکہ ان کے لیے دردناک عذاب ہے۔ آپ رضی اللہ عنہ فرماتے ہیں کہ اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے یہ بات تین مرتبہ ارشاد فرمائی، تو میں نے عرض کی وہ تو تباہ و برباد ہو گئے، وہ کون لوگ ہیں؟ ارشاد فرمایا، نمبر ون، تکبر سے اپنا تہبند لٹکانے والا، اور نمبر ٹو، احسان جتلانے والا، اور نمبر تھری، جھوٹی قسم کھا کر اپنا مال بیچنے والا۔ جھوٹی قسم سے برکت مٹ جاتی ہے۔ اس روایت سے خصوصاً وہ تاجر و دکاندار حضرات عبرت پکڑیں جو جھوٹی قسمیں کھا کر اپنا مال فروخت کرتے، اشیاء کے عیوب یعنی خامیاں چھپاتے، اور ناقص و گھٹیا مال پر زیادہ نفع کمانے کی خاطر پے در پے قسمیں کھائے چلے جاتے ہیں، اور اس میں کسی قسم کی آر یعنی شرم و جھجک محسوس نہیں کرتے۔ ان کے لیے لمحہ فکریہ یہ ہے کہ شفیع روز شمار دو عالم کے مالک و مختار بیزن پروردگار صلی اللہ علیہ وآلہ وسلم کا فرمان عبرت نشان ہے، جھوٹی قسم سے سودا فروخت ہو جاتا ہے اور برکت مٹ جاتی ہے۔ ایک اور جگہ فرمایا، قسم سامان بکوانے والی ہے اور برکت مٹانے والی ہے۔ مفسر شہیر حکیم الامت حضرت مفتی احمد یار خان رحمت اللہ علیہ اس حدیث پاک کے تحت فرماتے ہیں، برکت یعنی مٹ جانے سے مراد آئندہ کاروبار بند ہو جانا ہو، یا کیے ہوئے بیوپار میں گھاٹا یعنی نقصان پڑ جانا۔ یعنی اگر تم نے کسی کو جھوٹی قسم کھا کر دھوکے سے خراب مال دے دیا، وہ ایک بار تو دھوکا کھا جائے گا مگر دوبارہ نہ آئے گا، نہ کسی کو آنے کی خبر دے گا، یا جو رقم تم نے اس سے حاصل کر لی اس میں برکت نہ ہوگی کہ حرام میں بے برکتی ہے۔ خنزیر نما مردہ، دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کا 32 صفحات پر مشتمل رسالہ کفن چوروں کے انکشافات میں ہے۔ ایک بار خلیفہ عبد الملک کے پاس ایک شخص گھبرایا ہوا حاضر ہوا اور کہنے لگا، علی جا، میں بے حد گناہگار ہوں اور جاننا چاہتا ہوں کہ آیا میرے لیے معافی ہے یا نہیں۔ خلیفہ نے کہا، کیا تیرا گناہ زمین و آسمان سے بھی بڑا ہے؟ اس نے کہا، بڑا ہے۔ خلیفہ نے پوچھا، کیا تیرا گناہ لوح و قلم سے بھی بڑا ہے؟ جواب دیا، بڑا ہے۔ پوچھا، کیا تیرا گناہ عرش و کرسی سے بھی بڑا ہے؟ جواب دیا، بڑا ہے۔ خلیفہ نے کہا، بھائی، یقیناً تیرا گناہ اللہ پاک کی رحمت سے تو بڑا نہیں ہو سکتا۔ یہ سن کر اس کے سینے میں تھما ہوا طوفان آنکھوں کے ذریعے امنڈ آیا اور وہ دھاڑے مار مار کر رونے لگا۔ خلیفہ نے کہا، بھائی، آخر پتہ بھی تو چلے کہ تمہارا گناہ کیا ہے۔ اس پر اس نے کہا، حضور، مجھے آپ کو بتاتے ہوئے بے حد ندامت ہو رہی ہے، تاہم عرض کیے دیتا ہوں، شاید میری توبہ کی کوئی صورت نکل آئے۔ یہ کہہ کر اس نے اپنی داستان وحشت نشان سنانی شروع کی، کہنے لگا، علی جا، میں ایک کفن چور ہوں، آج رات میں نے 5 قبروں سے عبرت حاصل کی اور توبہ پر آمادہ ہوا۔ پھر اس نے 5 قبروں کے عبرتناک احوال سنائے۔ ایک قبر کا حال سناتے ہوئے اس نے کہا، کفن چرانے کی غرض سے میں نے جب دوسری قبر کھودی تو ایک دل ہلا دینے والا منظر میری آنکھوں کے سامنے تھا۔ کیا دیکھتا ہوں کہ مردے کا منہ خنزیر جیسا ہو چکا ہے اور وہ توق و زنجیر میں جکڑا ہوا ہے۔ غیب سے آواز آئی، یہ جھوٹی قسمیں کھاتا اور حرام روزی کماتا تھا۔ حدیث قدسی، اللہ پاک نے رحم یعنی رشتہ داری سے فرمایا، جو تجھے ملائے گا میں اسے ملاؤں گا، اور جو تجھے کاٹے گا میں اسے کاٹوں گا۔